السلام عليكم ورحمة الله. الحمد لله رب العالمين، والصلاة والسلام على سيد الأنبياء والمرسلين محمد وعلى آله وأصحابه أجمعين، أما بعد. أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. إنك لعلى خلق عظيم. وقال تبارك وتعالى: ويؤثرون على أنفسهم ولو كان بهم خصاصة. صدق اللہ العظیم. بزرگ اور دوست اور معزز ساتھیو، اللہ تبارک و تعالی نے قرآن مجید کے ذریعے سے اور پیارے نبی حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم کے واسطے سے انسانوں کی بالعموم اور مسلمانوں کی بالخصوص جو تربیت فرمانا چاہا ہے، وہ ہمہ جہتی ہے، مختلف پہلوؤں پر مشتمل ہے. عقائد کی بھی اصلاح ہے، عبادات کے طور طریقوں کی بھی اصلاح ہے، معاملات کی اصلاح ہے، اخلاقیات کی اصلاح ہے، معاشرت کی اصلاح ہے. غرض زندگی کا کوئی شعبہ ایسا نہیں ہے جس میں اصلاح نہ کی گئی ہو. چھوٹے سے چھوٹا مسئلہ، بڑے سے بڑا مسئلہ، اقتصادیات کا مسئلہ، سیاسیات کا مسئلہ، سماجیات کا مسئلہ، انفرادی زندگی ہو یا اجتماعی زندگی ہو، سب میں رہنمائی کی گئی ہے مکمل طور پر، کمپلیٹ، پرفیکٹ، جامع، مانع اور کامل طور پر. اب اس قرآن و حدیث کی ہمہ جہتی تعلیمات پر محنت کرنے والے اللہ عز و جل نے مختلف رجال کار پیدا فرمائے، قرآن مجید کے ظاہری الفاظ کی حفاظت فرمانے والے قرآن مجویدین اور حفاظ پیدا فرمائے، اس کے معانی و مطالب کی حفاظت کرنے والے علماء اور مفسرین پیدا فرمائے، نبی رحمت صلی اللہ علیہ وسلم کے پاک ارشادات کی حفاظت کرنے والے محدثین پیدا فرمائے، پھر ان میں صحیح اور سقم کی، صحیح اور غلط کی تمیز کرنے کے لیے اللہ عز و جل نے اصحاب جرح و تعدیل کو پیدا فرمائے، قرآن و حدیث سے مسائل کو مستنبط کرنے کے لیے فقہاء اکرام کو پیدا فرمایا. اسی طریقے سے اللہ عز و جل نے قرآن و حدیث کی ایک اہم اور بڑے موضوع اخلاقیات، تزکیہ نفوس، صفائی قلوب اور اخلاق عظیمہ کی تعلیم کے لیے، اخلاق ظاہرہ کی تصحیح کے لیے، اخلاق باطنہ کی تزیین کے لیے اللہ عز و جل نے اولیاء کرام کو یوں سمجھیے کہ منتخب فرمایا اور ان سے اس لین سے خدمت لی. اور جیسے کہ ہمارے بڑے حضرات فرماتے ہیں کہ اس لائن میں اپنے آپ کو جوڑنے سے دین کی تکمیل ہوتی ہے، دین کی تکمیل ہوتی ہے. غرض اللہ عز و جل نے فضل فرمایا کہ ہمیں ایک ایسے سلسلے سے وابستہ فرما کر احسان عظیم فرمایا جس سے جڑ کر ہم اپنے انشاءاللہ دین کی تکمیل کریں. خدا ہمارے مل بیٹھنے کو قبول فرمائے اور اغراض المقاصد کی تکمیل میں ہماری مدد فرمائے. اس موضوع اور اس سبجیکٹ کے حوالے سے دوستو بے شمار مضامین ہیں، بے شمار مباحث ہیں، وقتاً فوقتاً آپ حضرات بڑے حضرات سے سنتے ہی رہتے ہیں. جو آیتیں میں نے پڑھی ہیں اس حوالے سے اخلاقیات کے کچھ پہلو آپ کے سامنے رکھنا مقصود ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم کی شان میں اللہ تبارک و تعالی نے فرمایا ہے کہ انک لعلی خلق عظیم، کہ اے محمد صلی اللہ علیہ وسلم، آپ اخلاق کے انتہائی اونچے مقام پر ہیں. اخلاق کے، عظیم اخلاق کے یا بڑے اخلاق کے مرتبے پر ہیں. اخلاق کی مختلف قسمیں بتائی گئی ہیں دوستو. مثال کے طور پر ایک دو قسمیں اس کی یوں سمجھیے، مثال کے طور پر آپ نے میرے ساتھ حسن سلوک کیا اس وجہ سے کہ میں نے آپ کے ساتھ حسن سلوک کیا، تو یہ بھی ایک قسم کا خلق ہے، یہ بھی ایک قسم کے اخلاق ہے، لیکن یہ مکافات والی شکل ہو گئی، بدلے والی شکل ہو گئی، احسان کے بدلے میں احسان کی بات ہو گئی، یہ بھی ثواب والی بات ہے، یہ بھی حکم، اس کا بھی حکم ہے، حل جزاء والاحسان الا الاحسان کے حوالے سے. اس سے اونچے درجے کا ایک خلق بتایا گیا ہے، وہ یہ ہے کہ جس جو ہمارے ساتھ بد سلوکی کر رہا ہے اس کے ساتھ ہم حسن سلوک کریں، یہ اس سے اونچے درجے کا خلق بتایا گیا، اخلاق بتایا گیا. تو اللہ کے نبی صلی اللہ علیہ وسلم جس مرتبہ اخلاق پر فائز ہیں، اشارہ ہے آیت شریفہ میں، اسی قسم کے اخلاق ہیں تقریبا، कि जिसने आपके साथ बदसलूकी की आप उनके साथ हुस्न सलूकी यानी अखलाक की समझिए कि इंतहा होगी, यानी कोई उसके साथ बदसलूकी कर रहा है आप उसके साथ हुस्न सलूकी। इस बात को प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम के इस इरशाद में भी सुनाया जाता है, आप हजरात ने यकीनन सुना होगा। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अहसिन इला मन असा इलैका, कि तुम हुस्न सलूक करो उस शख्स के साथ जो तुम्हारे साथ बदसलूकी करे। जैसे कि इसी माना व मजमून की हदीस शरीफा और है सिल मन कतअ का, कि भाई तुम जुड़ो उसके साथ जो तुम्हारे साथ कटे। जैसे कि आमतौर पर हमारे सोसाइटी में ऐसा होता है कि भाई वो फैमिली हमारे पास आरिश नहीं, हमारे से दूर दूर रह रही, तो हम कहीं को जाना भी उसके पास, हम इस नजरियात के हामिल हैं। लेकिन अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम इस हदीस पाक में इशारा फरमा रहे हैं कि नहीं, मैं जिन अखलाक को देकर भेजा गया हूँ उसका एक हिस्सा यह है कि जो तुमसे कट रहा है तुम उससे जुड़ो। अगर वो रिश्ते के रिश्तेदार होने के हवाले से रिश्तेदार होते हुए ऐसा कर रहा है तो उसके साथ ताल्लुक को कायम करना मजीद मुअक्कद हो जाता है दीगर अहकामात की रोशनी में। और अगर रिश्ता न भी है, पड़ोसी मुसलमान भाई है, महल्ले का मुसलमान भाई है या जानकार मुसलमान भाई है, लेकिन वो उनसे कट रहा है टूट रहा है, तो उससे जुड़ने की कोशिश करना, खाह मामूली दर्जे कैसे ही लेकिन ताल्लुक जरूर रहे, सलाम अलैक के हवाले से, खैर खैरियत के हवाले से। तो गर्ज दोस्तों, इन अखलाक आजीमा की तलकीन की गई है और खसूसियत के साथ औलिया इकराम और सूफिया इकराम के पास इसके मुशाहदात और इसके तजुर्बे बहुत ज्यादा होते हैं कि भाई वह हजरात इस किस्म के अखलाक आजीमा के दर्जों पर फायज थे, उनकी जिंदगियों में इसकी झलकियाँ ज्यादा मिलती हैं कि भाई उनके साथ बदसलूकी की जा रही है और वो सबके साथ हुस्न सलूक कर रहा। अजीब शान के बुजुर्ग गुजरे, अजीब शान के अल्लाह वाले गुजरे कि अखलाक की ये इंतहा उन लोगों के पास थी। और दोस्तों, इन अखलाक पर अगर हम आएंगे तो इंशाअल्लाह अल अजीज यकीनन वो फायदे और समरात मुरतब होंगे अपनी जिंदगियों में भी अल्लाह अज़्ज़ा वजल की नवाजिशात के एतबार से, और साथ साथ सामने वालों पर असर अंगेजी के एतबार से कि सामने वाला जरूर मुतासिर होगा इंशाअल्लाह, न भी हो तो इंदल्लाह उसका अजर हमारे अल्लाह अज़्ज़ा वजल के यहाँ मौजूद है ही, उसका अजर इंदल्लाह मौजूद है। लेकिन बिलआमूम अल्लाह अज़्ज़ा वजल ने जो तरतीब बनाई है दोस्तों, वो ये कि यहीं पर उसके समरा जाहिर फरमा देते हैं। जैसे कि पारे 24 में अल्लाह अज़्ज़ा वजल ने फरमाया अऊज़ु बिल्लाहि मिनश्शैतानिर्रजीम ادفع بالتي هي احسن فاذا الذي بينك وبينه عداوه كانه ولي حميم। तुम बुराई को अच्छे तरीके से दूर करो, नतीजा क्या होगा? नतीजा यह होगा कि जिसके दरमियान जिस शख्स के दरमियान और तुम्हारे दरमियान अदावत थी वो तुम्हारा गहरा दोस्त बन जाए, दुश्मनी थी तो गहरा दोस्त बन जाए। कुरान मजीद की गवाही कअन्नहु वलीयुन हमीम, किस वजह से? इस वजह से कि हमने उसकी जिहालत का जवाब हुस्न सलूक से दिया। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की हयात तय्यबा में दोस्तों उसके मनाजिर और मशाहिद देखिए कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम पर कचरे डाल रही है, कचरा डाल रही है, पाबंदी से डाल रही है, लेकिन अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ना उसको लानतान कर रहे हैं, ना बद्दुआ दे रहे हैं, ना यूं समझे कि सख्त सुस्त बोल रहे हैं उसको, गाली गलौज तो दूर की बात। हालांकि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को ऐसे इंसान हक था कि भाई वो रोकते कि भाई आप मेरे साथ ऐसा क्यों जुल्म कर रहे हो, बोल सकते थे, हक था, रुख्सत की बात थी उसमें। लेकिन अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम अखलाक आजीमा के हामिल, हिल्म और बर्दाश्त कूट कूट कर भर दी गई, तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने सुकूत अख्तियार फरमाया, खामोशी अख्तियार फरमाया, फ़ाफू वस्फहू पर अमल फरमाया कि भाई आप वो दरगुजर से काम। और जब कचरा गिरना बंद हुआ तो आपने हकीकत हाल दरियाफ्त किया, बीमार होने का पता चला तो आप अयादत को तशरीफ ले गए। नतीजा क्या हुआ? नतीजा यह हुआ कि उसने सलूक से मुतासर होकर वो इस्लाम के आवोश में आ गए। मशहूर वाक़ा अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के साथ किस किस किस्म की दुश्मनी का बर्ताव किया गया हम सोच नहीं सकते, तसव्वुर नहीं कर सकते, उतनी तकलीफें दी गईं। जनाब नबी रहमत सल्लम ने खुद फरमाया है कि उदी तो फिल्लाह लम युदा अहदुन कबली, मैं अल्लाह के राह में इतना सताया गया हूं कि मुझसे पहले कोई नहीं सताया। तो ऐसा आदमी जो इतना सताया गया हो, वह पावर मिलने के बाद क्या क्या नहीं कर सकता था, वो सोचने की बात है। वह उसमें अल्लाह अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के अखलाक अजीमा की झलकी। यहाँ पर एक छोटी सी इल्मी बात सुनते चलें। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने ये जो फरमाया कि भाई उज़ीतु फिल्लाह, ये इसी मजमून की और भी हदीसें हैं कि मैं डराया गया हूँ अल्लाह के राह में इतना जितना कि कोई और नहीं डराया गया, मैं तकलीफ दिया गया उतना अल्लाह की राह में कि कोई और नहीं दिया गया। तो बज़ाहिर थोड़ा सा बासातों के शुबा होता है कि भाई अल्लाह के नबी ऐसा कैसा फरमा रहे हैं कि अल्लाह की राह में वो इतने तकलीफ दिए गए हैं कि उतनी तकलीफ मुझसे पहले किसी को नहीं दी गई। हालांकि हम अम्बिया की हिस्ट्री पढ़ते हैं या उनकी उनके वाकयात और कसस पढ़ते हैं तो पता चलता है कि बाज अम्बिया तो वो हैं कि जिनको आरे से चीर दिया गया। बाज अम्बिया ऐसे गुजरे हैं कि जिनके जिल्द को लोहे की कंगियों से खींच दिया गया। कितनी तकलीफ उठाई होगी उन लोगों ने अंदाजा लगाया। लेकिन इन तमाम तर वाकयात के होते हुए भी प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम ये फरमा रहे हैं तो अंदाजा लगाइए कि प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम को कितनी तकलीफ दी गई थी होगी। लेकिन जो बज़ाहिर शुबा हो रहा था वो जाहिरी मुसीबत के हवाले से हो रहा था कि भाई उन लोगों को जैसा चीर दिया गया या छील दिया गया वैसा तो प्यारे नबी के साथ नहीं हुआ ना। तो उलमा ने ये जवाब दिया है दोस्तों कि जिस्मानी तकलीफ से ज्यादा ज़हनी और कल्बी तकलीफ होती है, जिस्मानी तकलीफ से ज़्यादा कल्बी और रूहानी तकलीफ होती है। और अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को जिस्मानी तकालीफ भी दी गई और उनसे ज़्यादा कल्बी और रूहानी और ज़हनी तकलीफें दी गई। और ये एक हकीकत है कि दिल को जो चोट पहुँचती है दोस्तों वो ज़ाहरी जिस्म की तकलीफ से कहीं बहुत ज़्यादा होती है। मिसाल के तौर पर अरबी शायर कहता है, मशहूर शेर है कि जराहातु सिनानी लहल लहलतियामु वला यल्तामु मा जरहल लिसान, कि नेजे और भालों के जो जख्म होते हैं वो भर सकते हैं लेकिन जुबान के जो जख्म दिल पे लगते हैं वो भरते नहीं हैं। तो उस हवाले से प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम को जो जहनी तौर पर तकलीफ दी गई, जो कल्बी तौर पर तकलीफ दी गई, रूहानी तौर पर जो तकलीफ दी गई दोस्तों वो अम्बियाए मासबक के उन ज़ाहरी तकलीफों से बहुत ज्यादा। इसलिए आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि उज़ीतु फिल्लाह लम युज़ा अहदुन क़बल। और दूसरा जवाब इस हवाले से दिया गया है दोस्तों कि एक है कि आप एक बी कैटेगरी या बी क्लास ऑफिसर से आप कोई बदतमीजी करें, उस पर भी एक्शन लेगी गवर्नमेंट या वो डिपार्टमेंट के भाई तुमने इस ऑफिसर के साथ ऐसी बदतमीजी कैसे की, पर उसका जो भी जुर्माना वगैरह होगा आयद किया जाएगा, जो भी सजा होगी तजवीज़ की जाएगी। लेकिन उसी किस्म की बदतमीजी आप एक क्लास या एक कैटेगरी ऑफिसर से करें तो उस पर पकड़ उससे ज़्यादा होगी। हालांकि वो भी उसी किस्म की बदतमीजी की उसने आपने हमने जो हमने बी क्लास या सी क्लास के ऑफिसर से की। क्यों? इसलिए कि एक क्लास का जो ओहदा है, जो पोस्ट है, वो बहुत बड़ा हुआ है। तो मामूली सी गाली या मामूली सी बदतमीजी हमने जो एक बी सी कैटेगरी के ऑफिसर को दी थी उसी किस्म की गाली हमने अगर एक क्लास ऑफिसर को दी तो उसका एक्शन बहुत ज़्यादा लिया जाएगा, रिएक्शन उसका बहुत ज़्यादा होगा, उस पर पकड़ ज़्यादा होगी, उस पर सजा ज़्यादा होगी, उस पर जुर्माना ज़्यादा होगा वगैरह वगैरह। या इसी तरीके से आप और उससे बड़े अहदेदार या उससे बड़े मिनिस्टर या उस या फिर चीफ मिनिस्टर या फिर प्राइम मिनिस्टर, इन लोगों से अगर आपने बदतमीजी कर दी तो उसका रिएक्शन अलग होगा। तो गर्ज ये इशारा है इस बात की तरफ समझ को खरीब करने के लिए। एग्जैक्टली हम कंपेयर नहीं कर रहे हैं प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम को, नऊज़ बिल्लाह मिन ज़ालिक, इसलिए कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की ज़ात बाबरकत तो इन तमाम तर ओहदों से बहुत वरे है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की जो शान और जो वक़ात और जो अल्लाह अज़्ज़ा वजल के यहाँ मकाम और मरतबा है प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम का, कि जिस मकाम और मरतबे को अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने तहदीस नेमत के तौर पर खुद फरमाया है कि अना सय्यिदु वुल्दि आदम वला फ़क़्त, कि मैं आदम की औलाद में सबसे सरदारी है, सरदार की हैसियत से पैदा किया गया हूँ। और ये फ़ख्र के तौर पर नहीं कह रहा हूँ बल्कि नेमत के इजहार के तौर पर कह रहा हूँ। तो आपकी ये शान है कि आप सय्यिदुल अंबिया हैं, आप अफजलुल अंबिया हैं, आप अफजलुल रसूल हैं और आप शान लौलाक रखते हैं, लौलाक लमा खलक़तुल अफलाका वाली शान रखते हैं। तो ऐसी हस्ती को अगर कोई कोई मामूली आदमी, वो आदमी के जिसकी جس کے سامنے پیارے نبی صلی اللہ علیہ وسلم کے کمالات معجزات کی کثرت کے ساتھ آ چکے تھے، پھر بھی وہ آپ صلی اللہ علیہ وسلم کے ساتھ بدتمیزی کر رہا، تو اندازہ لگائیے کہ وہ آپ کو کتنی بڑی تکلیف دے رہا تھا. تو اس مقام پر آپ ہوتے ہوئے ان تکلیفوں کو برداشت کر رہے تھے کہ اللہ عز و جل نے جن کو وجہ تخلیق کائنات فرمایا ہے ان کے ساتھ گستاخی کی جا رہی ہے، تو ان کو کتنی کوفت ہوتی تھی کہ اندازہ لگا. اس لیے آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ مجھ کو اتنی تکلیف دی گئی کہ اس سے پہلے کسی کو اتنی تکلیف نہیں دی گئی. تو آپ کے مقام کے اعتبار سے آپ کی فیلنگ تھی اتنی زیادہ، لیکن اس کے باوجود بھی پیارے نبی صلی اللہ علیہ وسلم نے کسی کو بدعائیں نہیں دی، کسی کو گالیاں نہیں دی، الا ماشاء اللہ بہت ہی استثنائی صورتیں ایسی ملتی ہیں کہ جس میں اللہ کے نبی صلی اللہ علیہ وسلم نے بعض مخصوص دشمنوں کے لیے بدعا فرمائی، وہ گنے چنے سمجھے آپ، عمومی سطح پر نہیں. جو بات چل رہی تھی اخلاق عظیمہ کی، اخلاق کریمہ کی، تو اللہ کے نبی صلی اللہ علیہ وسلم کی ذات بابرکت میں ان اخلاق کی جھلکیاں دیکھیے دوستو، کہ اتنا ستایا گیا اتنا ستایا گیا کہ آدمی کو اس کا وطن یعنی پیارے نبی صلی اللہ علیہ وسلم کو وطن عزیز چھوڑنے پر مجبور کر دیا گیا. تو اندازہ لگے کہ کتنا ستایا گیا. یہی نہیں، پھر اس کے بعد مختلف قسم کی جنگی کاروائیاں کی گئیں کہ ان کو مٹا ہی ڈالو. اجتماعی قتل کی کوششیں کی گئیں، انفرادی قتل کی کوششیں کی گئیں، سیاسی قتل کی کوششیں کی گئیں، یہ سب چیزیں کارگر نہیں ہوئیں تو دوستو جادو کے ذریعے سے قتل کرنے کی کوشش کی گئی، اس میں بھی فیل ہو گئے، تو دوستو زہر دے کر قتل کرنے کی کوشش کی گئی. یہ سب آپ صلی اللہ علیہ وسلم کے ساتھ ظلم کی شکلیں ہو رہی ہیں، گستاخی کی شکلیں ہو رہی ہیں، یہ سب آپ صلی اللہ علیہ وسلم کے ساتھ زیادتی کی شکلیں ہو رہی ہیں، لیکن پیارے نبی صلی اللہ علیہ وسلم کی طرف سے کیا ریئیکشن ہے؟ وہ اخلاق عظیمہ، وہ اخلاق کریمہ ہے، وہ پہلو ہم کو لینا ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم ان تمام تر مواقع پر جن کا اشارہ کیا گیا، ابھی دشمن پکڑا جاتا ہے، تدبیریں کرنے والے پکڑے جاتے ہیں، لیکن پیارے نبی صلی اللہ علیہ وسلم اپنی ذات کا انتقام نہیں لیتے، اپنی ذات کا انتقام نہیں لیتے. تو یہ ہے دوستو، یہ آنا ہے ہمارے اندر. ہمارے اولیاء اور بزرگان دین یہ چاہ رہے ہیں کہ پیارے نبی صلی اللہ علیہ وسلم کی زندگی کا یہ جو پہلو ہے وہ ہم ان سے وابستہ ہر فرد کی زندگی میں آ جائے، کہ وہ اپنی ذات کے لیے کسی سے انتقام لینے والا نہ ہو، عفو درگزر کرنے والا. اس کے لیے بڑا دل گردہ چاہیے، لیکن مزاج بنانا ہے، ویسا عفو درگزر کا مزاج بنانا. چنانچہ تاریخ میں منقول ہے دوستو کہ آپ صلی اللہ علیہ وسلم کے خلاف جتنے لوگوں نے کوششیں کی ان میں سے آپ صلی اللہ علیہ وسلم نے سب کو معاف فرمایا. البتہ ان کوششوں میں کسی صحابی کا انتقال ہو گیا، آپ صلی اللہ علیہ وسلم کے ساتھ ساتھ ان لوگوں نے صحابیوں کو بھی اس پلان میں شامل کیا تھا تکلیف پہنچانے کی، تو مثال کے طور پر زہر والے واقعے میں پیارے نبی کے ایک صحابی شہید ہو گئے اس زہر کو کھانے کی وجہ سے، لیکن پیارے نبی صلی اللہ علیہ وسلم بچ گئے. تو آپ صلی اللہ علیہ وسلم نے ان صحابی کا خون بہا دلانے لگایا ان لوگوں کو، لیکن اپنی ذات کی طور پر ان سے انتقام نہیں کیا. تو یہ کتنے بڑے ظرف کی بات ہے، معمولی بات نہیں ہے. اور پھر اجتماعی طور پر جب صرف ہجرت کے 8 سال کے بعد اللہ عز و جل رمضان المبارک میں فتح مکہ نصیب فرماتے ہیں، تو فتح مکہ کے موقع پر پیارے نبی صلی اللہ علیہ وسلم فاتحانہ انداز میں داخل ہو رہے ہیں، لیکن عاجزانہ شان کے ساتھ. عجیب بات تھی، عاجزانہ شان کے ساتھ فاتحانہ داخل ہو رہے ہیں. یہ مومنانہ شان ہے، یہ عاجزانہ شان ہے. یہاں معمولی عہدے کو ہم برداشت نہیں کر سک رہے ہیں، معمولی کرسی کو ہم برداشت نہیں کر سکے، پھولے نہیں سما رہے ہیں، آپے سے باہر ہو جا رہے ہیں، اپنی حقیقت ہی کو بھول جا رہے ہیں، اپنی حیثیت ہی کو بھول جا رہے ہیں. معمولی سی کیا چیز ملی؟ بس غرور کی انتہا، تکبر کی انتہا. تو جب پاور حاصل ہو گیا تو اللہ عز و جل نے دیکھے نبی رحمت صلی اللہ علیہ وسلم پر کے ذریعے سے کیسے اخلاق کا یوں سمجھے کہ مظاہرہ فرمایا، کہ میرے پیارے حبیب کو تم لوگ دیکھو کہ کیسے اخلاق والے. صحابہ فاتحانہ انداز میں مکے میں تسلط حاصل کر چکے، دشمنوں کے گھروں سے آوازیں آ رہی ہیں، وہ لوگ چیمی گویاں کر رہے ہیں، الیوم یوم الملحمہ، آج تو خون خرابے کا دن، ہم نے جتنا ستایا تھا مسلمانوں کو ہجرت سے پہلے، آج وہ ایک ایک کا چن چن کے بدلہ لیں گے، ایک ایک کو گھر گھر سے کھینچ کھینچ کے ماریں گے. گویا ایسا اشارہ تھا کہ بھئی آج خیر نہیں، آج ہم لوگوں کی خیر نہیں. نبی رحمت صلی اللہ علیہ وسلم تک یہ الفاظ پہنچے کہ لوگ اس قسم کے تاثرات ظاہر کر رہے ہیں، تو اللہ کے نبی صلی اللہ علیہ وسلم فرمایا کہ نہیں، الیوم یوم المرحمہ، آج رحمت کا دن. فرمایا کہ انتم الطلقاء، تم لوگ آزاد ہو، لا تثریب علیکم اليوم، تم پر کوئی پکڑ نہیں ہے آج. فرمایا کہ میرا معاملہ آج ان لوگوں کے ساتھ ایسا ہی ہے جیسے کہ یوسف کا معاملہ ان کے بھائیوں کے ساتھ تھا. تو غرض دوستو، یہ نبی رحمت صلی اللہ علیہ وسلم کے اخلاق کی ایک جھلکیاں تھیں جو ہم سنا رہے ہیں. یہی رنگ اور مزاج صحابہ اکرام میں آیا تھا، یہی رنگ اور مزاج تابعین و تابع تابعین میں آیا تھا، یہی رنگ اور مزاج فقہ اکرام اور محدثین عظام میں آیا تھا. اس لیے کہ ہمارے فقہ اور محدثین عظام بھی اخلاقیات کے اعتبار سے اور اپنے تزکیے اور تصفیہ قلب اور تزکیے نفس کے حوالے سے دوستو، وہ لوگ بھی بہت کچھ ترقی کیے ہوئے تھے. حدیث میں محنت اور پھر ان کا ملکہ تھا، لیکن فی نفسی ذاتی اور شخصی طور پر وہ انتہائی نکھرے ہوئے تھے. فقہ فقہی اعتبار سے، علم کے اعتبار سے ان کا ایک علمی الگ میدان تھا، لیکن ذاتی اعتبار سے وہ بھی انتہائی تزکیہ نفس کے حامل تھے اور صفائی قلب کے حامل تھے دیگر اولیاء کرام کی طرح. تو غرض محدثین میں بھی اس کی جھلکیاں ملتی ہیں، فقہا میں بھی اس کی جھلکیاں ملتی ہیں. اولیاء کرام تو کا تو ایک خاص سبجیکٹ ہی ہے، یہ ان کا خاص موضوع ہی ہے. اور ان سلاسل تصوف سے وابستہ رکھنے والے ہر ساتھی کو چاہیے کہ وہ بھی اپنے اکابرین کے اخلاق کا نمونہ بنے. صحابہ کرام رضوان اللہ علیہ اجمعین کے واقعات بھی اخلاق عظیمہ کے حامل نظر آتے ہیں. پڑوسی جہاں تکلیف دے رہے ہیں، برداشت کر رہے ہیں. حضرت عثمان رضی اللہ عنہ کے حال دیکھیے، بظاہر کلمہ گو ہونے کی حوالے سے جب بلوائی آپ کے پاس آ گئے، تو چونکہ ان کی ظاہری حیات اور ظاہری اعتبارات ان کے کلمہ گو ہونے کے تھے، اور بظاہر وہ مسلمان ہی تھے وہ لوگ، لیکن بعض نظریاتی اعتبارات سے اختلاف میں مبتلا ہو کر حضرت عثمان رضی اللہ عنہ کے اگینسٹ ہو گئے تھے، اور یہاں تک کہ آپ کے خلق قتل کے درپے ہو گئے تھے، اور آپ کے ہاتھ میں اتنی بڑی آرمی ہے جس کی کوئی انتہا نہیں. تو عثمان رضی اللہ عنہ کے ہاتھ میں کتنی بڑی آرمی کے اندازہ ہے؟ وہ آرمی کہ جس نے ایران فتح کیا تھا، شام فتح کیا تھا، مصر فتح کیا تھا، یہ سب ادھر کے اطراف اکناف کی لاکھوں کی آرمی ہے عثمان رضی اللہ عنہ کے حکم کی منتظر. اور وہ بلوائی کتنے ہیں جو آپ پر اٹیک کر رہے تھے؟ گنے چنے تھے. چاہتے تو آپ آرمی کے ایک جتھے کو بھی بلا دیتے تو ان سب کا صفایا ہو جاتا. لیکن حضرت عثمان رضی اللہ عنہ کی شان دیکھیے کہ آپ عجیب اخلاق کا مظاہرہ فرماتے ہیں، اور یہ چاہتے ہیں کہ بھئی میری وجہ سے ایک کلمہ گو کا خون نہ بہے. ایک کلمہ، بظاہر جو کلمہ کہنے والا ہے اس کا خون نہ بہے. وہ بظاہر مجھ سے یوں سمجھے اختلاف کر رہے ہیں، اور ان کو میرے بارے میں کچھ غلط فہمیاں ہو گئیں کہ جس کی بنیاد پر وہ میرے خلاف کھڑے ہوئے. تو بس دوستو، آدمی کی جان کے لالے پڑے ہوئے ہیں، لیکن حضرت عثمان بن عفان رضی اللہ عنہ کی صبر کا اور برداشت کا یہ عالم ہے ایک ظاہری طور پر کلمہ پڑھنے والے کے سامنے، کہ بھائی اس کے خلاف کوئی آپ ایکشن کا آرڈر نہیں دے رہے اپنی آرمی. یہ اندر سے بنے ہوئے ہونے کی بات ہے نا بھائی. ہم ہماری ذات کے لیے، ہماری جان و مال کے لیے، ہمارے چھوٹے موٹے کاروبار کے بچاؤ کے لیے، ہم چھوٹی موٹی جائیداد کے بچاؤ کے لیے معمولی بنیادوں پر دوستو ہم آج کسی کو بھی ایزیلی مرڈر کرا دے رہے ہیں. پیسہ پھینکے مرڈر کرا دے، یا ہو سکے تو خودش کر دے. اتنے کم ظرفے ہو گئے ہیں. انسانی خون کی ویلیو نہیں رہی، انسانی خون کی عظمت نہیں رہی. حضرت امام احمد ابن حنبل رحمۃ اللہ علیہ ان کی ایک جھلکی دیکھی. مسئلہ خلق قرآن ایک علمی مسئلہ ہے، آپ حضرات میں بہت سارے ساتھیوں کو اس بارے میں جانکاری ہوگی، اس کی تفصیلات ہم جانا نہیں چاہتے، لیکن وقت کے بادشاہ کی جانب سے آپ پر ظلم و ستم ہو رہا ہے. کیوں کہ بادشاہ ان خیالات کا نہیں ہے جو آپ جس خیال کے حامل ہیں. تو بادشاہ کوڑے مارنے کا حکم دے رہا ہے، کوڑے مارے جا رہے ہیں، مسلسل کوڑے مارے جا رہے ہیں، روزانہ کوڑے مارے جا رہے ہیں، سخت سے سخت سزائیں دی جا رہی ہیں. لیکن ان کے شاگرد فرماتے ہیں کہ امام احمد ابن حنبل رحمۃ اللہ علیہ کو میں نے سنا ہے کہ آپ سجدے میں بادشاہ کے لیے دعا فرما رہے ہیں، اس بادشاہ کے خلاف کے بارے میں دعا فرما رہے ہیں جو بادشاہ کی حکم کی وجہ سے آپ کو کوڑے مارے جا رہے ہیں، اور یہ کہہ رہے ہیں کہ میں نے اسے معاف کر دیا. یہ ہیں دوستو اخلاق عظیمہ اور اخلاق کریمہ کی جھلکیاں. امام اعظم ابو حنیفہ رحمۃ اللہ علیہ کی ایک نظیر دیکھیے کہ امام اعظم ابو حنیفہ رحمۃ اللہ علیہ کا ایک پڑوسی تھا، انتہائی منچلے قسم کا، انتہائی گانے کا شوقین، میوزک کا شوقین، رات بھر میوزیکل انسٹرومینٹ سے جو ہے نہیں لطف اندوز ہو رہا ہے. آپ کی نیند خراب ہو رہی ہے، आपका मुजाहिदा खराब हो रहा है, आपका सुकून बर्बाद हो रहा है, लेकिन आप उसके खिलाफ कोई एक्शन नहीं ले रहे हैं। शिकायत कर सकते हैं जाके काजी के पास, लेकिन आप कोई शिकायत दर्ज नहीं कर रहा। इत्तफाक से वो किसी मसले में पुलिस में महसूब हो जाता है, महबूस हो जाता है, कैद कर दिया जाता है, तो इमाम आजम अबू हनीफा रहमतुल्लाह अलैह जाकर उसको छुड़ाते हैं। और हमारे ज़र्फ़ का याल हमें दोस्तों कि हमको किसी से थोड़ी तकलीफ पहुंच गई तो हम खुद इंतकाम लिए बगैर नहीं रहते, और अगर इंतकाम नहीं ले सक रहे हैं किसी वजह से और वो किसी वजह से किसी मसले में गिरफ्तार हो गया या परेशानी में पड़ गया तो हम खुशी मनाते हैं, चलो अच्छा हुआ मुसीबत टली। लेकिन ये आखिर कैसे बंदे थे दोस्तों, ये कैसे बंदे थे? आखिर वो लोग भी हमारी तरह ज़र्फ़ रखते थे ना, वो लोग भी दिल गुर्दा हमारी तरह रखते थे, लेकिन उन लोगों ने कैसी अपनी तरबियत कर ली थी वो हमारे को सीखना है, वो हमको सीखना है, वो अपने अपने अंदर लाने की कोशिश करना है दोस्तों। बर्दाश्त, अफ़ दरगुज़र, हिल्म, इस किस्म के बेशुमार वाक़ियात दोस्तों मुहद्दिसीन और फ़ुक़हा के और इसी तरीके से औलिया-ए किराम के मिलते रहते हैं कि उनके साथ जिन्होंने बदतमीज़ियाँ की, बदसलूकियाँ की, उन्होंने, उन बुज़ुर्गों ने उसका जवाब इंतहाई अच्छे अंदाज में दिया। क़ुरान मजीद की इस आयत शरीफ़ा पर अमल करते हैं, इदफा बिल्लती ही अहसन, एक और आयत शरीफा में और भी वाज़ह तौर पर मजकूर है दोस्तों कि तुम बुराई को दूर करो अच्छाई के जरिए से। इन आयतों पर वो लोग इस तरीके से अमल करते थे कि अक्ल हैरान और शजदर रह जाती है कि भाई कैसे लोग थे यार, अपने आप को और अपने आमाल और अपने अहवाल को कमतर समझने का भी एक नुस्खा बताते हैं बुजुर्गान ने दिए कि भाई तुम अपने आप को हकीर और कमतर समझो तो बड़ाई के जज्बात ख़त्म होंगे और इंतकाम के जज्बात सर्द पड़ेंगे। कोई सता रहा है, कोई तकलीफ़ दे रहा है तो बाज़ रुख्सत के पहलू अलग हैं अपनी जगह पर, अपन इमरजेंसी में उन रुख्सतों के फ़ायदे उठा सकते हैं, लेकिन ये जैसा कि अर्ज़ किया गया ये दर्जात वाली बात है, ये कमालात वाली बात है, ये दीन की तकमील और ततमीम वाली शक्लें हैं ये। तो दोस्तों हम और आप जिस राह पर चलना चाह रहे हैं वो राह अजीमत वाली राह है, वो राह दर्जात वाली राह है, वो राह अखलाक अजीमा और अखलाक करीमा वाली राह है, फतवे वाली राह से हटकर तकवे वाली राह है ये। यानी बाज मसाइल में हमको फतवे की रोशनी में रुख्सतों की बात शक्लें मिल जाएंगी, लेकिन हमको उससे ऊँचे अखलाक और ऊँचे किरदार की तरफ जाने के लिए हमको इन बुजुर्गान दीन से वाबस्ता किया गया जा रहा है दोस्तों, और हम हो रहे हैं इसके लिए। तो वो ज़र्फ बनना, वो चीज़ आना अपने अंदर। तो दोस्तों सब साथ ही इसके इरादे और हिम्मतें कर रहे हैं ना भाई इंशाअल्लाह कि भाई अखलाक की जो इंतहाई ऊंचे मकामात हैं, ऊंचे दर्जात हैं, उनको हम हासिल करने की कोशिश करें, इसलिए कि अल्लाह अज़्ज़ वजल ने दर्जात उसके साथ वाबस्ता किए हुए। और ज़ाहिर है कि जब दर्जात हम पाना चाह रहे हैं तो नजात की कोई पहलू तो नहीं छोड़ सकते हम, इसलिए कि पहले तो मरहला नजात का होता है, तो नजात दिलाने वाली जो चीज़ें हैं वो तो हम छोड़ ही नहीं सकते, वरना वो छोड़ के फिर दर्जात वाला रास्ता कैसे अपना सकते हैं। बात वैसी हो जाएगी कि भाई इंटर में बाईपीसी किया ही नहीं, मेडिकल करने जा रहा है, तो जब मेडिकल उस वक्त कर सकते हैं आप जबकि आपका बैकग्राउंड ऐसा हो कि आप मेडिकल के लिए अहल हो। तो दोस्तों दर्जात की राह पर चलने वाले अपने आप को नजात के पाने की पूरी पूरी तरतीबों पे लगाते हुए दोस्तों इन अजीमत वाली राहों पर अपने आप को डालना, और अहवाले औलिया किराम वगैरह के हवाले से भी हम आप हजरात ने सुना होगा या सुनते ही रहते होंगे कि बुजुर्गान दीन की जिंदगियों में भी इस किस्म के कसरत से मुजाहरे मिलते हैं, उन्होंने जिस किस्म के अखलाक का मुजाहरा किया है, सखावत के हवाले से, नवाजिश के हवाले से, अफो दरगुजर के हवाले से, दुनिया से बेरगबती के हवाले से, दोस्तों ये इंतहाई ऊंचे मकामात की बातें या आमाल की झलकियाँ हमको इन बुजुर्गान दीन में मिलती हैं। तो गर्ज इन्हीं चंद गुजारिशात के साथ हम तो ख़त्म करते हैं इस दुआ के साथ कि अल्लाह अज़्ज़ वजल हम सबको नजात वाली राह पर से गुजारते हुए अल्लाह हमें दर्जात की राह पर गामजन फरमाए और उसके भी मंजिल पर पहुँचाए। وصلي وسلم وبارك على سيدنا محمد وعلى آله وأصحابه أجمعين الحمد لله رب العالمين سبحان الله بحمده سبحان الله بحمده أشهد أن لا إله إلا الله